यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सन् 2024 देखि 2030 सम्म सञ्चालन हुने दिगो विकास लक्ष्य कार्यान्वयनका लागि 211.65 अर्ब रूपियाँ आवश्यक पर्ने राष्ट्रिय योजना आयोगको प्रक्षेपण। विश्वका जुनसुकै स्थानमा रहे पनि नेपालीहरूमा नेपाली संस्कृति र कला जीवन्त रहने प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास। संरक्षित वन्यजन्तुको सूचीमा रहेको याक संरक्षणमा जोड़ दिँदै नेपालमा पहिलो पटक याक दिवस मनाइयो। र अमेरिकाका विभिन्न शहरहरूमा राष्ट्रपति ट्रम्प विरोधी प्रदर्शन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। दिगो विकास लक्ष्य कार्यान्वयनका लागि 211.65 अर्ब रूपियाँ लगानी आवश्यक भएको राष्ट्रिय योजना आयोगले जनाएको छ। आयोगले आज दिगो विकास लक्ष्य आवश्यकता पहिचान, लागत अनुमान र वित्तीय रणनीति 2081 प्रतिवेदन सार्वजनिक गर्दै सन् 2024 देखि 2030 सम्ममा वार्षिक औसत 30 खर्ब 23 अर्ब रूपियाँ लगानी आवश्यक पर्ने जनाएको हो। दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि 2024 देखि 2030 सम्म औसतमा कुल गृहस्थ उत्पादन जीडीपीको 45.4% लगानी आवश्यक हुने अनुमान गरिएको छ। दिगो विकास लक्ष्य कार्यान्वयनका लागि लगानी आवश्यकता पूर्ति गर्न सार्वजनिक, निजी, सहकारी र घर परिवार स्तरबाट वित्तीय स्रोत उपलब्ध हुने गरी रणनीति तयार पारिएको आयोगले जनाएको छ। सार्वजनिक क्षेत्रबाट दिगो विकास लक्ष्यको कुल लागत आवश्यकता मध्ये 57.5% लगानी परिचालन हुने अनुमान गरिएको छ, जसमा संघ सरकारको 70, प्रदेशको 9 र स्थानीय सरकारहरूको तर्फबाट 21% लगानी आवश्यक पर्नेछ। यस्तै निजी क्षेत्रबाट 34.35%, सहकारी र गैर सरकारी क्षेत्रबाट 4.18% र घर परिवार स्तरबाट 3.95% लगानी परिचालन हुने अनुमान गरिएको छ। सन् 2030 सम्ममा दिगो विकास लक्ष्यमा अपेक्षित प्रगति हासिल गर्नका लागि चाहिने आर्थिक, नीतिगत तथा कानूनी पुनरावलोकनका क्षेत्रको सुझाव पनि प्रतिवेदनले दिएको छ। कोशी प्रदेश सरकारले 1 खर्ब भन्दा बढ़ी लगानी भित्र्याउने लक्ष्य राखेर यही वैशाख 18 र 19 गते विराटनगरमा लगानी सम्मेलन आयोजना गर्न लागेको छ। सम्मेलन मार्फत प्रदेशमा स्वदेशी, निजी एवं प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्नुका साथै नवीनतम प्रविधि तथा ज्ञान र सीप परिचालनका लागि आधार तयार हुने अपेक्षा गरिएको छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
कोशी प्रदेशमा पहिलो पटक आयोजना हुन लागेको लगानी सम्मेलनमा 1 खर्ब 39 अर्ब रूपियाँको लगानी भित्राउने प्रदेश सरकारले 54 वटा योजना राखेको छ। लगानी प्राधिकरण कोशी प्रदेशका कार्यकारी अधिकृत सरोज कोइरालाका अनुसार पर्यटन क्षेत्रमा 15 वटा, भौतिक पूर्वाधारमा 14 वटा, कृषिमा 9 वटा, उद्योगमा 9 वटा परियोजना समावेश गरिएको छ।
समग्रमा 54 वटा परियोजनाहरूलाई चाहिँ हामीले सोकेसिङलाई पहिलो चरणमा फाइनल गरेका छौँ र त्यसको टोटल अनुमानित लागत चाहिँ 1 खर्ब 39 अर्ब 30 करोड 57 लाख रुपियाँ छ। यसमध्ये 7 वटा क्षेत्रका परियोजनाहरू छन्, जसमध्ये कृषि, पर्यटन, भौतिक पूर्वाधार, सूचना प्रविधि, सेवा क्षेत्र, ऊर्जा, यसरी सम्पूर्ण क्षेत्रहरू हामी समेटेका छौँ। यसमा चाहिँ हामीले 1 खर्बको लक्ष्य लिएका छौँ।
प्रदेश सरकारले लगानी सम्मेलनको आयोजना गर्ने भएपछि उद्योगी व्यवसायीहरू समेत उत्साहित भएका छन्। लगानी सम्मेलन मार्फत कानूनी प्रक्रियाका विषयलाई एकद्वार प्रणालीबाट कार्यान्वयन गर्दै प्रदेश सरकारले विद्युतको सहज उपलब्धता, मुआवजा वितरणका कामहरू सरल र सहज रूपमा कार्यान्वयन गर्नु गर्नुपर्ने उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको भनाइ छ।
आज जुन क्षेत्रमा पुरानै उद्योगिक व्यापारीहरूले पनि जुन खेप्नु परेका विद्युतका समस्याहरू छन् यी कुराहरूलाई पनि सरकारले सम्बोधन गर्नुपर्छ। जलविद्युतका कुरा, मुआवजाका कुराहरू भए, ट्रान्समिसन लाइनका कुराहरू, यी सबै कुरा चाहिँ प्रदेश सरकारको मार्फतबाट पनि हुनुपर्ने भयो। यस्ता चिजहरूलाई सहज रूपले निकास दिने हिसाबले प्रदेश सरकारले गरे खण्डमा अझ पनि ज्यादा बेसी चाहिँ लगानी भित्र सक्ने सम्भावना देखिन्छ।
यसै गरी मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले कोशी प्रदेशमा लगानीको प्रशस्त सम्भावना रहेकाले सम्मेलनले समग्र मुलुकको अर्थतन्त्रसँगै उद्योगिक व्यवसायहरूमा ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो।
कोशी प्रदेशमा लगानीको सम्भावना प्रशस्त नै छ, एकदम सुखद खबर हो। अहिलेको अर्थतन्त्रमा यसरी लगानी सम्मेलन गर्दाखेरि केही न केही ऊर्जा हामीमा पनि अलिकति ऊर्जा थप्ने काम चाहिँ गर्छ र साथै नयाँ लगानी आएपछि अर्थतन्त्रलाई पनि सुधार्ने काम चाहिँ पक्कै पनि सहयोग हुने जस्तो हामीले महसुस गरेका छौँ। घोषणामा मात्रै नरहोस्, वास्तविक रूपमा लगानी आओस्, यो हामी सबैको चाहना हो।
सम्मेलन मार्फत कोशी प्रदेशमा स्वदेशी, निजी एवं प्रत्यक्ष वैदेशिक लगानी एफडीआई आकर्षित गर्नुका साथै नवीनतम प्रविधि तथा ज्ञान परिचालनका लागि आधार तयार हुने विश्वास गरिएको छ। प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनले कानूनी, नीतिगत एवं प्रक्रियागत सुधार गरी प्रदेशमा थप लगानी मैत्री वातावरण हुने विश्वास लिएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति महत्वपूर्ण पक्ष भएकाले इतिहासको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताउनु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज राष्ट्रिय समाचार समिति राससद्वारा प्रकाशित रासस फोटो किताब गणतन्त्रको 16 वर्ष ग्रहणका क्रममा प्रधानमन्त्री ओलीले मानिसले ज्ञानको खोजी र मनोरञ्जनका क्रममा संस्कृतिलाई अपनाउने गरेको बताउनुभयो। पुस्तकमा देशका सबै जात जाति, भाषाभाषी, भूगोल, धर्म, संस्कृति र पूर्वाधार निर्माणका क्षेत्रमा भइरहेका गतिविधिलाई समेटेर 90 फोटो पत्रकारले खिचेका 182 तस्वीर समावेश छन्। आजै प्रधानमन्त्री ओलीले विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आएका नेपाली मूलका कलाकार मध्येबाट छानिएका 23 देशका कलाकारसँग भेटेर उहाँहरूको प्रतिभाको सराहना गर्नुभयो। एन्ट्रा फाउण्डेशनद्वारा संचालित र नेपाल टेलिभिजनबाट प्रसारित उक्त श्रृंखलाका आयोजक र कलाकारहरूलाई प्रधानमन्त्री ओलीले नेपाली कला, साहित्य, संस्कृति, नृत्य, हावभाव आदिलाई जीवन्त बनाउन प्रतियोगीहरूको भूमिका रहने बताउनुभयो। विश्वका जुनसुकै मुलुकमा रहे पनि नेपालीहरूमा रहने जेनेटिक मेमोरीले नेपाली कला संस्कृतिलाई जीवन्त बनाउने बताउनुभयो। कार्यक्रममा नेपाल, भूटान, भारत, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, जापान, म्यानमार, पोर्चुगल, मलेसिया, थाइल्याण्ड लगायत मुलुकमा बसोबास गर्दै आएका नेपाली मूलका प्रतियोगीहरूको सहभागिता रहेको इन्ट्रा फाउण्डेशनका अध्यक्ष दिल्ली अधिकारीले जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व राष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन कुनै बन्देज नभएको बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीहरूसँग कुरा गर्दै उहाँले पूर्व राष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन संवैधानिक कानून र अन्तर्राष्ट्रिय परम्पराले पनि नरोक्ने बताउनुभयो। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा र आफूबीच भएको बैठक शान्ति प्रक्रिया टुंग्याउने विषयमा केन्द्रित भएको जानकारी दिनुभयो। अध्यक्ष प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका निम्ति तीन राजनीतिक दलबीच कुनै किसिमको विमति नरहेको स्पष्ट पार्नुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले याक पालनले हिमाली समुदायको आय आर्जन, प्रांगारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनु भएको छ। प्रथम राष्ट्रिय याक दिवसका अवसरमा मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले भौगोलिक चुनौती, बसाईसराई, चरण क्षेत्रको अभाव, प्रजनन सम्बन्धी समस्या, जंगली जनावरको आक्रमण, जलवायु परिवर्तन जस्ता कारणले नेपालमा याक चौरीको संख्या घट्दो क्रममा रहेकाले याक चौरी पालनका लागि संगठित प्रयास आवश्यक रहेको बताउनुभयो। मन्त्रालयको अग्रसरतामा सरकारले याक र चौरीको महत्वलाई आत्मसात गर्दै प्रत्येक वैशाख 7 गते राष्ट्रिय याक दिवसका रूपमा मनाउने निर्णय अनुसार याक चौरी प्रवर्धन, हिमाली जीवन, संस्कृति र पर्यावरण संरक्षण भन्ने मूल नाराका साथ आज पहिलो पटक याक दिवस मनाइएको हो। राष्ट्रिय याक दिवसका अवसरमा याक पालक कृषकलाई पनि सम्मान गरिएको छ। याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ। वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले प्लास्टिक जन्य फोहोरले प्रकृतिसँगै मानव स्वास्थ्य तथा सम्पूर्ण वातावरणमा गम्भीर असर पारिरहेको बताउनु भएको छ। मन्त्री शाहीले यस्तो फोहोरलाई वैज्ञानिक र दिगो रूपमा व्यवस्थापन गर्नु अहिलेको प्रमुख चुनौती भएको बताउनुभयो। आज आयोजित प्लास्टिक फोहोर व्यवस्थापन सम्मेलनको उद्घाटन कार्यक्रममा मन्त्री शाहीले प्लास्टिक प्रदूषणका प्रभाव र यसले ल्याउने समस्याको समाधान गर्न सरकार एक्लैको प्रयास पर्याप्त नहुने जिकिर गर्नुभयो। यसका लागि शिक्षण संस्था, अनुसन्धान केन्द्र, उद्योग व्यवसायी, स्थानीय सरकार, अन्तर्राष्ट्रिय साझेदार र आम नागरिक बीच समन्वय र सहकार्य आवश्यक रहेकोमा उहाँले जोड़ दिनुभयो। मन्त्री शाहीले सम्मेलनमा हुने प्रस्तुति र बौद्धिक मन्थनबाट प्राप्त सल्लाह सुझावहरूले नीति निर्माण प्रक्रियामा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति एवं केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोक्नु भएको छ। सभापति देउवाले आफू देश बाहिर प्रस्थान गरेकाले पार्टीको विधान बमोजिम स्वदेश नफर्कुञ्जेलसम्म खड्कालाई पार्टीको कार्यवाहक सभापति तोक्नु भएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवा आज थाइल्याण्डको बैंकक प्रस्थान गर्नुभएको छ। यही 21-25 अप्रेलसम्म बैंककमा आयोजना हुने संयुक्त राष्ट्र संघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग युएनस्केपको 81 सत्रमा सहभागी हुन उहाँ त्यसतर्फ लाग्नु भएको हो। नेपाल हाल युएनस्केपको अध्यक्ष रहेकाले मन्त्री डाक्टर राणाले आयोगको 81 सत्रको अध्यक्षता गर्नुहुने कार्यतालिका रहेको छ। निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन सहित 7 नेतालाई प्रहरीले रिहा गरेको छ। सिंहदरबार र बानेश्वर स्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो। अध्यक्ष लिङदेन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञान बहादुर शाही, युवा मोर्चाका अध्यक्ष कैलाश कटुवा लगायतलाई नियन्त्रणमा लिई अहिले छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिल राज बोहराले जानकारी दिनुभयो। नेपाल शिक्षक महासंघ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको प्रदर्शनका कारण काठमाडौँ उपत्यकामा सहज ढंगले सवारी साधन सञ्चालन नहुँदा आज सर्वसाधारणलाई शास्ति भएको छ। विशेष गरी कार्यालय समयमा भएको प्रदर्शनले कार्यालय जानुपर्ने कर्मचारीमा मर्का परेको थियो। कार्यालय समयमा सवारी साधन लामो समयसम्म जाममा पर्दा सर्वसाधारणले शास्ति भोग्नु परेको थियो। राप्रपाले निषेधित क्षेत्र बिजुली बजार पुल आसपासमा भेला हुने जनाएपछि माइतीघर बबरमहल र नयाँ बानेश्वर क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको थियो। संघीय सरकारले आगामी जेठ 2 गतेदेखि 4 गतेसम्म आयोजना गर्ने सगरमाथा संवादको पूर्व तयारीका रूपमा हिमाली संवाद आयोजना गर्ने भएको छ। यही वैशाख 9 र 10 गते जुम्लाको खलंगामा हुने हिमाली संवादमा कर्णालीका बालबालिका र सीमान्तकृत समूहहरूको समस्या उठाइनेछ। सगरमाथा संवादको सचिवालयसँगको समन्वयमा सेभ द चिल्ड्रेन, युथ एलायन्स फर इन्भाइरोमेन्ट, YAE, कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र, क्रीडाक लगायत विकास साझेदारहरूसँगको सहयोग र सहकार्यमा हिमाली संवाद हुन लागेको हो। त्यसमा सीमान्तीकरणबाट प्रभावित बालबालिका, युवा र हिमाली समुदायहरूलाई अनुभव आदान प्रदान गर्न, आफ्ना विशेष आवश्यकताहरू व्यक्त गर्न र बाल संवेदनशील जलवायु समाधानका लागि वकालत गर्न मञ्च प्रदान गरिनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले पाकिस्तानका लागि नेपालका आवासीय राजदूत रीता धिताललाई गणतन्त्र टर्कीका लागि नेपालको गैर आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम आज उहाँलाई गैर आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। 2057 सालदेखि सुरक्षाको कारण देखाउँदै बन्द रहेको सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा रहेको मजगाउँ विमानस्थल अझैसम्म पनि सञ्चालनमा आउन सकेको छैन। सशस्त्र द्वन्दकालमा बन्द भएको विमानस्थल पुनः सञ्चालनका लागि काम भइरहेको भए पनि विमानस्थलको 6 बिघा जग्गा नेपाली सेनाको भोगाधिकारमा रहेका कारण पुनः सञ्चालनमा समस्या भइरहेको हो। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
सशस्त्र द्वन्दकालमा सुरक्षाको कारण देखाउँदै बन्द गरिएको मजगाउँ विमानस्थल 2078 पुसदेखि पुनः निर्माण शुरू गरिएको हो। तत्कालीन शाही सेनाले द्वन्दकालको समयमा शक्तिको आड़मा गैर कानूनी ढंगबाट आफ्नो नाममा दर्ता गराएको विमानस्थलको जग्गा फिर्ता नगर्दा पूर्वाधार निर्माणमा अवरोध सिर्जना भएको छ। उक्त अवरोध हटाउन गत फागुन 2 गते गृहमन्त्री रमेश लेखकको आह्वानमा भएको उच्च स्तरीय बैठकले सहयोग गर्ने सहमति जनाए पनि 2 महिनामा खास प्रगति देखियो। मजगाउँ विमानस्थल पुनः सञ्चालन समितिका सचिव राजेन्द्र बहादुर चन्द:
2051 सालको राजपत्र अनुसार चाहिँ यो क्षेत्र हवाई मैदान भनेर किटान गरेकै छ, तर अब विविध कालखण्डमा नेपाली सेनाले चाहिँ त्यो जग्गालाई आफ्नो नाममा चाहिँ दर्ता गरेको देखिसकेपछि 2081 फागुन 2 गते यो कुरा चाहिँ सबै कुरा मिलिसक्यो भने यो 1-1.5 महिनामा चाहिँ रनवेको काम सकाएर चैत भित्रमा कालो पत्रे गरिसकेपछि गृहमन्त्रीज्यूले यही ठाउँमा उभिएर 2082 वैशाख 1 गते टेस्ट फ्लाइट गर्नेछौ भनेर उहाँको सचिवालयबाट नै प्रकाशित भएको कुरा छ। हामी निकै हर्षित भएका थियौँ, तर यो अप्रेलको महिना चलिरहेछ, मलाई लाग्छ हामी जनता कता कता अप्रेल फुल भयौं।
सेनाको अवरोध हटेमा निकट भविष्यमै परीक्षण उडान र केही वर्षभित्र नियमित उडानको सम्भावना भने जीवितै छ। नागरिक उड्डयन प्राधिकरणका ल्याब टेक्निसियन निर्मल थापा:
रनवे तयार भएर यो अस्ट्यागलहरू हटो भने त तत्कालमा एउटा दुईटा फ्लाइट गर्न समस्या हुन्न, तर पूर्ण रूपमै चल्ने तयार गर्नु पर्यो, सबै कुरा तयार हुँदा 2-3 वर्ष लाग्ला।
मजगाउँ विमानस्थल नागरिक उड्डयन प्राधिकरणको 50%, सुदूरपश्चिम प्रदेश सरकारको 25%, भीमदत्त नगरपालिकाको 15% र दोधारा चाँदनी नगरपालिकाको 10% गरी कुल ₹45,66,00,000 संयुक्त लगानीमा निर्माण भइरहेको हो। हाल रनवे कालोपत्रे गर्ने चरणमा पुगे पनि सेनाकै अवरोधका कारण ठेकेदार कम्पनी पर्ख र हेरको अवस्थामा छ। निर्माण कम्पनीका इन्जिनियर जितेन्द्र कुमार यादव:
सेफ्टीको हिसाबले पनि 1500 पुरै सको अनि एकैचोटि अस्फाल्ट गरौंला भन्ने प्लानिङ थियो अफिसियली, हाम्रो पनि सबैजनाको 1500 क्लियरै नभइसकेपछि त कसरी अगाडि बढ्ने त। पोहोर साल र अहिलेमा त्यति नै हाम्रो 1300 बेस गर्दै थियो, त्यतिमै अड्किया छ।
मजगाउँ विमानस्थल सञ्चालनमा आएमा कञ्चनपुर लगायत सुदूरपश्चिमका जिल्लामा पर्यटन, स्वास्थ्य, व्यापार र आपतकालीन सेवामा क्रान्तिकारी परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
तनहुको डुम्रे बेसी शहर सड़क खण्ड अन्तर्गत तनहुको भानु नगरपालिका 10 कालीमाटीमा आज माइक्रोबस र स्कूटर ठोकिँदा 2 जनाको मृत्यु भएको छ। डुम्रेबाट लमजुङ जाँदै गरेको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको स्कूटर ठक्कर खाँदा माइक्रोबसमा सवार मनाङको नार्फु गाउँपालिका 8 का 40 वर्षीय मन घले तथा स्कूटरमा सवार लमजुङको बेसी शहर नगरपालिका 8 की 32 वर्षीय अनिता थापा श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो। स्तरोन्नति गर्न राप्ती राजमार्ग दैनिक 5 घण्टा बन्द हुने भएको छ। राप्ती राजमार्ग अन्तर्गत दाङ सल्यान सड़क खण्डको कपुरकोटदेखि राम्रीसम्म स्तर वृद्धि गर्न वैशाख 8 गतेदेखि 14 गतेसम्म 1 हप्ता राजमार्ग बन्द हुने भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको न्यूयोर्क, वाशिङटन र संयुक्त राज्य अमेरिकाका विभिन्न शहरमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको कड़ा नीतिहरू विरूद्ध प्रदर्शन भएको छ। न्यूयोर्कमा अमेरिकामा कुनै राजा छैनन् र अत्याचारको प्रतिरोध गर्नुहोस् जस्ता नारासहित अमेरिकी राष्ट्रपतिलाई लक्षित गर्ने संकेतहरू बोकेका प्रदर्शनकारीहरूले शहरका विभिन्न भागमा प्रदर्शन गरेका हुन्। वाशिङटनमा प्रदर्शनकारीहरूले ट्रम्पले न्यायिक प्रक्रियाको अधिकार सहित लामो समयदेखि सम्मानित संवैधानिक मान्यताहरूलाई खतरामा पारेको भन्दै चिन्ता व्यक्त गरेका छन्। रूसी अन्तरिक्ष संस्था रोसकोस मोसका अनुसार अन्तरिक्ष केन्द्रबाट सोयुज MS-26 यान आज सुरक्षित रूपमा पृथ्वीमा फर्किएको छ। अन्तरिक्ष यान सोयुज MS-26 भनेको रूसी अन्तरिक्ष संस्था रोसकोस मोसद्वारा बनाइएको एक मानव सहितको अन्तरिक्ष यान हो, जसले अन्तरिक्ष यात्रुहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा लैजाने र फर्काउने काम गर्छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष 2082-83 को बजेट तर्जुमाका सम्बन्धमा नीतिगत तथा कार्यक्रमगत छलफल गरी प्रतिवेदन आइतबार अर्थ मन्त्रालयमा पेश गरेको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई सो प्रतिवेदन पेश गर्नु भएको हो। कार्यक्रममा अर्थमन्त्री पौडेलले अर्थतन्त्र सुधारका लागि नीतिगत कानूनी तथा संरचनागत सुधारहरू भइरहेको र त्यसको परिणामस्वरूप पछिल्ला दिनमा अर्थतन्त्रका सूचकहरू सकारात्मक भएको बताउनुभयो। उहाँले अर्थतन्त्रमा सुधार भइरहेको र आगामी आर्थिक वर्षको बजेट पनि सबल अर्थतन्त्र निर्माणमा नै केन्द्रित हुने अर्थमन्त्री पौडेलले बताउनुभयो। प्रतिवेदन पेश गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले मन्त्रालयहरू बीचको समन्वय र आगामी आर्थिक वर्षको बजेट बनाउन सहज होस् भन्ने उद्देश्यले मन्त्रालय विभिन्न निकाय आयोगहरूसँग परामर्श तथा छलफल गरी प्रतिवेदन तयार पारेको बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आफ्नो आमदानीको केही अंश मातृभूमिको विकासका निम्ति लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैर आवासीय नेपालीहरूलाई आग्रह गर्नु भएको छ। नेपाली जनसम्पर्क समिति UAEद्वारा शनिबार साँझ अबुधाबीमा आयोजित एक कार्यक्रममा उहाँले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र धेरै क्षेत्रमा लगानी गरी राम्रो प्रतिफल लिन सकिने अवस्था रहेको बताउनुभयो। विदेशमा बस्ने नेपालीले विदेशको विकास र प्रविधिलाई देखेर नेपालसँग तुलना गर्ने र नेपालको विरोध गर्ने गरेको पाइएको उल्लेख गर्दै विदेशमा गरेको जस्तै लगानी र मेहनत नेपालमा गर्ने हो भने प्रशस्त लाभ लिन सकिन्छ अध्यक्ष ढकालले भन्नुभयो। हालै नेपाल सरकारले गरेको कानून सुधारले लगानीकर्तामा उत्साह छाएको र मुलुकमा लगानीको वातावरण पनि बन्दै गएको अध्यक्ष ढकालले बताउनुभयो। आइतबार नेपाली शेयर बजारको परिसूचक निप्से दोहोरो अंकले घटेको छ। गत साताको बिहिबार उच्च रकमले कारोबार भएको बजारमा आइतबार परिसूचक 16.68 अंकले घटेर 2706.04 को बिन्दुमा कायम भएको छ। आइतबार 328 कम्पनीहरूका 2,13,23,967 किता शेयरहरू 8,43,35,90,000 रुपियाँमा किनबेच भएका छन्। आइतबारको कारोबारमा सबैभन्दा धेरै नेपाल माइक्रो इन्सुरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य 9.99% बढेको छ भने सबैभन्दा धेरै घट्नेमा हिमालय पावर पार्टनरको शेयर मूल्य रहेको छ। राष्ट्रिय वाणिज्य ब्याङ्कले 7 वर्ष अवधिको ऋण पत्र आइतबारबाट सार्वजनिक गरेको छ। वार्षिक 7% ब्याज दर भएको 2,50,00,000 रुपियाँ बराबरको ऋण पत्र राष्ट्रिय वाणिज्य ब्याङ्कले आइतबारबाट निष्कासन गरेको हो। ब्याङ्कले प्रति ऋण पत्र 1,000 अंकित दरका 2,50,00,000 रुपियाँ बराबरको 25,00,000 किता ऋण पत्र निष्कासन गरेको छ। यसमध्ये 60% अर्थात 1,50,00,000 रुपियाँ बराबरको 15,00,000 किता ऋण पत्र व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ भने बाँकी 40% अर्थात 1,00,000,000 रुपियाँ बराबरको 10,00,000 किता सर्वसाधारणमा बाँडफाँड गरिनेछ।
अब खेल समाचार अझै बमबाट।
श्री भगवती क्लबले शहीद स्मारक बी डिभिजन लीगमा आइतबार नयाँ बस्ती युथ क्लबमाथि 3-0 सहज जित निकालेको छ। जीसँगै दोस्रो स्थानको भगवतीले लीग लिडर प्लानिङ बोइज युनाइटेडसँगको अंक घटाएर 1 पुर्याएको छ। भगवती 7 खेलबाट 17 अंक पुगेको छ। 1 खेल कम खेलेको प्लानिङ बोइजको 18 अंक छ। यता पराजित नयाँ बस्ती भने 7 खेलबाट 5 अंकका साथ रिलिगेसन क्षेत्रमा छ। सातुबाटो स्थित अखिल नेपाल फुटबल संघ एनफार्म मुख्यालय मैदानमा भगवतीलाई जित दिलाउन दिवस छत्याल, अमित लामा र विक्रान्त नरसिंह राणाले गोल गरे। आगामी वैशाख 26 गते हुने अखिल नेपाल फुटबल संघ एन्फाको वार्षिक साधारण सभाका लागि सी डिभिजन लीगबाट मतदाता प्रतिनिधि छनौट भएका छन्। एन्फा कम्प्लेक्समा आइतबार बसेको बैठकमा 9 क्लबले साधारण सभामा मताधिकार प्राप्त गरे। सबै क्लब सर्वसम्मत छनौट भएको एन्फाले जानकारी दियो। खालीबारी युथ क्लब, झम्सीखेल युवा क्लब, पुलचोक युथ क्लब, मनोहरा एकीकृत युथ क्लब, महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टर, समाज कल्याण खेलकुद केन्द्र क्लब, सामाजिक युवा क्लब, स्पोर्ट एकाडेमी सागा र स्वयम्भू क्लबले मताधिकार प्राप्त गरेका छन्। वैशाख अन्तिम साता हुने एसियन ई स्पोर्ट च्याम्पियनसिपमा 13 राष्ट्रले सहभागिता जनाउने भएका छन्। ई स्पोर्ट संघ नेपाल इसानको आयोजनामा एसियन पब्जी मोबाइल च्याम्पियनसिप वैशाख 26, 27 र 28 गते हुँदैछ। इसानको राष्ट्रिय प्रतियोगितामा शीर्ष स्थान हासिल गर्ने टीमले नेपालको प्रतिनिधित्व गर्ने आयोजक संघका अध्यक्ष अञ्जन धमालले जानकारी दिनुभयो। प्रतियोगितामा मलेसिया, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, पाकिस्तान, बंगलादेश, जोर्डन, सिरिया, लाओस, लेबनान, मंगोलिया, श्रीलंका, मालदीव सहित नेपालबाट डीआरएस गेमिङ नेपाल, होरा ई स्पोर्ट र निपेक्स ई स्पोर्ट प्रतिस्पर्धा गर्नेछन्।
अब मौसम आगामी 24 घण्टामा कोशी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ। कोशी प्रदेशको थोरै स्थानहरू तथा गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.2 डिग्री सेल्सियस, न्यूनतम 17.3 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 14.9 डिग्री सेल्सियस। पोखराको अधिकतम 31.8 डिग्री सेल्सियस, न्यूनतम 17.8 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 35.4 डिग्री सेल्सियस, न्यूनतम 19 डिग्री सेल्सियस। र दिपालको अधिकतम 37.2 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सन् 2024 देखि 2030 सम्म सञ्चालन हुने दिगो विकास लक्ष्य कार्यान्वयनका लागि 211.65 अर्ब रूपियाँ आवश्यक पर्ने राष्ट्रिय योजना आयोगको प्रक्षेपण। विश्वका जुनसुकै स्थानमा रहे पनि नेपालीहरूमा नेपाली संस्कृति र कला जीवन्त रहने प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वास। संरक्षित वन्यजन्तुको सूचीमा रहेको याक संरक्षणमा जोड़ दिँदै नेपालमा पहिलो पटक याक दिवस मनाइयो र अमेरिकाका विभिन्न शहरहरूमा राष्ट्रपति ट्रम्प विरोधी प्रदर्शन। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।